അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയ്യം വആദമു ബൈനൽ മാഇ വത്തീൻ വഅലാ ആലിഹി വഅസ്ഹാബിഹി അജ്മാഈൻ അമ്മാ ബഅദ് ഫഔസു ബില്ലാഹി മിനശ് ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം ഇന്നല്ലാഹ വമലായികതഹു യുസല്ലൂന അലാ നബി يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بتمام الملك الحي القيوم آج کی ہماری اس نشست کا عنوان ہے عمرے کا طریقہ. ہر سال عمرے پر لوگ جاتے ہیں اور اس مرتبہ بھی جا رہے ہیں, تو ہم نے یہ مناسب سمجھا کہ ان حضرات کے لیے ایک نشست کر دی جائے تاکہ وہاں پر جو غلطیاں لوگ کرتے ہیں اور بہت سے اہم رکن ان سے چھوٹ جاتے ہیں اس کا ازالہ ہو جائے اور وہ صحیح طور پر عمرہ ادا کر سکیں. پہلی بات یہ ہے کہ حج یا عمرے کے لیے جب بھی آپ حضرات جائیں, سب سے پہلے اس کا طریقہ, جو نشستیں ہوتی ہیں ان میں شرکت کریں تاکہ اس سے آپ کو معلوم ہو جائے. کتابیں بھی موجود ہیں, کتابچے بھی موجود ہیں, پمفلیٹ بھی موجود ہیں, لیکن ہمارے حضرات صرف جانے پر زور دیتے ہیں اور اس کی خوشی میں وہ پڑھنا ہی بھول جاتے ہیں, جس کا نتیجہ یہ ہوتا ہے کہ بہت سے اہم رکن ان سے چھوٹ جاتے ہیں. اور اگر آدمی اتنا پیسہ خرچ کر کے جائے اور پھر کوئی اہم رکن اس سے چھوٹ جائے اور وہ عبادت نہ ہو تو پھر کوئی فائدہ نہیں. اس لیے سب سے بہتر چیز یہ ہے کہ ہم اس کا طریقہ سیکھ لیں. پہلے یہ سمجھیے کہ یہ ایک بہت بڑی سعادت ہے جو اللہ تبارک و تعالیٰ آپ حضرات کو عطا فرما رہا, یعنی یہ دنیاوی اور اخروی دونوں فائدے اس کے اندر موجود ہیں. خوش قسمت ہیں وہ لوگ جن کو اس بارگاہ سے بلاوا آ جائے اور وہ حرمین شریفین کی زیارت کے لیے چلے جائیں, گویا اللہ تبارک و تعالی نے ان کو چن لیا. سب سے پہلی چیز, کسی کام کے لیے ہم نیت کرتے ہیں, نیت ارادہ قلبی کا نام ہے. آپ وضو کرتے ہیں تو نیت ہے, نماز پڑھتے ہیں تو نیت ہے, حج کریں تو نیت ہے, عمرہ کریں تو نیت ہے, کوئی بھی کام آپ کریں سب سے پہلے نیت ہے. اگرچہ اس کی نیت عربی میں ہے, اللہم انی ارید العمرۃ فیسرھا لی وتقبلھا منی, لیکن اب ظاہر تمام حضرات عربی سے واقف نہیں ہیں اور نیت ارادہ قلبی کا نام ہے, تو آپ اپنی زبان میں اردو میں بہت آرام سے نیت کر سکتے ہیں, اور وہی اس کا ترجمہ بھی ہے, وہی نیت بھی ہے. یعنی آپ دل میں یہ ارادہ کریں اور زبان سے بھی آپ یہ کہہ سکتے ہیں کہ اے اللہ, میں تیری رضا کے لیے عمرہ ادا کرنے کی نیت کر رہا ہوں, تو اس کو میرے لیے آسان فرما دے اور اس کو قبول فرما دے. اور اس چیز کو اپنے ذہن میں رکھیے کہ یہی بات ہر ہر مقام پر آپ کہیں اور اپنے ذہن میں رکھیں, جو بھی رکن ادا کریں مولا اس کو میرے لیے آسان کر دے اور قبول فرما دے. یہی دو چیزیں ہیں, جب آسان ہو گیا تو آپ آرام سے کر لیں گے اور وہ قبول کر لے گا تو محنت وصول ہو جائے. سب سے بڑی بات یہ ہے. تو اس دعا کا جو عربی میں ہے اس کا ترجمہ بھی یہی ہے. تو آپ یہ نہ سوچیں کہ اگر آپ نے عربی میں نیت نہیں کی تو آپ کی نیت نہیں ہوگی. اردو میں بھی آپ نیت کر لیں, اللہ تبارک و تعالیٰ دلوں کا حال جانتا ہے. نیت ارادہ قلبی کا نام. اب اس میں کیا سب سے پہلی چیز, احرام. احرام باندھنے کا طریقہ, اب یہ لوگ آپ کو بتا دیں گے پریکٹیکلی طور پر جو جیسا بھی ہے. اس میں یہ اکثر یہ دیکھا گیا ہے کہ بعض حضرات اتنا اونچا احرام کہ ٹانگیں ساری نظر آ رہی ہیں, اور بعض کا اتنا نیچا کہ وہ زمین پر گھسٹتا ہوا جا رہا. یہ دونوں چیزیں غلط ہیں. درمیانہ طریقہ اختیار کرنا چاہیے, اور جو اس کا طریقہ ہے اس کے اندر, جیسے بعض لوگ کوئی بٹن لگا لیتا ہے, کوئی پن لگا لیتا ہے, اس چیز سے بھی منع کیا گیا. اس کا ایک طریقہ ہے, وہ اس وقت مطلب نہیں بتایا جا سکتا, وہ یہ حضرات آپ کو بتا دیں گے. اور اس کے اوپر بیلٹ باندھ لیں تاکہ وہ گرے نہیں. عام طور پہ ظاہر ہے لوگوں کو عادت نہیں ہوتی, تو بیلٹ سب سے بہترین چیز ہے कि उसको एक इस तरफ रुख करें, दूसरा इधर करें और उसके ऊपर फिर आप बैंड बांध लें तो उससे आसानी हो जाएगी। ये तरीका आपको मतलब प्रैक्टिकली तौर पे करके बता देंगे तो उससे आपको आसानी हो जाएगी। अहराम में खुशबू लगाना मना है, खुशबू का निशान हो वो भी गलत है, कोई ऐसी चीज़ जिससे खुशबू आए वो आपका इस्तेमाल करना गलत है। हाँ, उसमें ये इजाज़त दी गई है कि अहराम पहनने से पहले अगर उसमें खुशबू लगा दी गई है तो वो जायज़ है। पहले खुशबू लगा दी बाद में आपने पहना वो सही है, लेकिन अगर पहले पहन लिया उसके बाद ऊपर से खुशबू लगाई तो वो गलत है, उसमें वो मना है। नाखून कटवाना, ये बाल कटवाना और दीगर चीज़ें, ये सब इससे पहले हैं अहराम में, ये जायज़ नहीं है। तो लिहाजा उससे पहले आप ये तमाम चीज़ें कर लें, अपने नाखून तरशवा लें, अपने बाल और दीगर चीज़ें जो हैं जो इसमें लिखी हुई हैं वो सब आप कर लें, उसके बाद गुस्ल करें, फिर अहराम पहनें और उसके बाद फिर आप दो रकात नफिल अदा करें। अगर औकात मकरूहा ना हो, औकात मकरूहा होते हैं तो उसमें नफिल जो है वो जायज़ नहीं है, औकात मकरूहा के अलावा आप वो नफिल अदा कर सकते हैं। उसमें क्या है कि बाद हजरात ये भी करते हैं कि अगर बीच में आपका स्टे है मसलन दुबई पे तो वहाँ से भी आप अहराम बांध सकते हैं, लेकिन उसमें एक प्रॉब्लम ये होती है कि वहाँ जाकर आपको फिर ये जगह तलाश करनी है कि कहाँ अहराम बांधना है। अगर आपको उसमें कोई मसला नहीं है तो आप ये भी कर सकते हैं कि आप अपने कपड़ों में जाएँ और वहीं पर ही मतलब लेकिन गुस्ल यहीं से करके जाएँ, साफ़ सुथरे होकर वहाँ जाके आप सिर्फ वुजू करें और अहराम बांध लें, दो रकात नफिल पढ़ लें, नियत कर लें और उसके बाद तलबिया पढ़ लें। हमारे लिहाज से बेहतर सूरत यह है कि अगर घर से ही अहराम बांध लिया जाए तो ज़्यादा बेहतर है। ये मुमकिन है कि आप नियत वहाँ कर लें, आप अहराम यहाँ से पहन लें, नियत वहाँ कर लें। उसमें मसला क्या है कि हज में भी हमने देखा कि दुबई एयरपोर्ट पर जब उतरे तो अब लोग तलाश कर रहे हैं कहाँ अहराम बांधना है, कहाँ बांधना है। बहुत से लोग तो वहीं खड़े हो गए बांधने के लिए, किसी को मस्जिद मिली वो मस्जिद में घुस गया, कोई जगह है बहुत से लोगों ने हज के मौके पर तो वहाँ हुकूमत बना देती जगह कि वहाँ आकर आप बांध सकते हैं। उमरे का मुझे अंदाज़ा नहीं कि वहाँ क्या तरीका होता है, ये लोग आपको गाइड कर देंगे। उसमें एक प्रॉब्लम ये होगी कि जो कपड़े आप उतारेंगे उसके लिए आपको थैला चाहिए वो रखने के लिए, क्योंकि अहराम बांध लें, और अगर आप यहीं से अहराम बांध लेंगे आप नियत वहाँ जाके करें, क्योंकि अहराम के तमाम अहकाम उस वक्त आप पर लागू होंगे जब आप नियत करेंगे। आपने यहाँ से नियत नहीं की, सिर्फ अहराम बांध लिया तो आप टोपी ओढ़ सकते हैं, अहराम पे टोपी ओढ़ सकते हैं, नियत जब तक नहीं की, ये याद रखिए। लेकिन जब नियत कर लेंगे तो फिर मर्द के लिए सर खुला रखना ये ज़रूरी है, अगर वो सर ढापेगा तो उस पर फिर दम लाजिम आएगा, उसको सर खुला रखना ज़रूरी है। तो बाद लोग हम देखते हैं कि अहराम बांधे टोपी ओढ़े, बहुत से लोग हंसते हैं, उसमें ऐसी कोई बात नहीं, वो लोग नियत नहीं करते, जब अपने मकाम पे पहुंचते हैं मीकात पे तो नियत कर लेते हैं या दुबई से नियत कर ली उन्होंने, तो उस वक्त तक आप टोपी ओढ़ सकते हैं। तो एक तरीका तो यह है कि आप घर से ही गुस्ल तो घर से ही करेंगे, अहराम भी घर से बांध लें, लेकिन अगर दुबई में आपका एक घंटे का स्टे है तो वहाँ सिर्फ आपको वुजू करना है, आपने वुजू किया और दो रकात नफिल अदा किए, नियत कर ली। और या अगर यहीं से आप नियत करना चाहें तो फिर यहीं से अहराम बांध के दो रकात नफिल आप अदा करेंगे और उसके बाद यही नियत, ए अल्लाह मैं तेरी रजा के लिए उम्रे अदा करने की नियत करता हूँ, मेरे लिए इसको आसान फरमा दे और इसको कबूल फरमा दे, ये नियत हो गई। नियत करने के बाद तलबिया पढ़ना है, लब्बैक अल्लाहुम्मा लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, इन्नल हमदा वन निअमता लक वल मुल्क ला शरीक लक, ये तीन दफ़ा आप पढ़ लें, बस अब आप बिल्कुल तैयार हो गए। अब उसमें क्या है कि सारी पाबंदियां आप पर लागू हो गई, अब इसके बाद ना आप बाल तरशवा सकते हैं, ना आप नाखून तरशवा सकते हैं, ना आप शिकार कर सकते हैं, ना आप किसी जानवर को मार सकते हैं, ये सारी पाबंदियां जो हैं, ना सर पर कपड़ा डाल सकते हैं, ना खुशबू लगा सकते हैं, ये सारी पाबंदियां नियत करने के बाद आप पर लागू हो गई। ठीक, अब इसके बाद जब वहां से रवाना हुए, सबसे पहले ये कि अपने कल्ब को बिल्कुल शैतानी ख्यालात से पाक और साफ कर लें और अब इरादा के अब मुझे अल्लाह तबारक व तआला की बारगाह में हाजिर होना, उसका खौफ उसका डर अपने ऊपर तारी करते हुए कि जब उसने मुझ गुनाहगार को ये तौफीक अता फरमाई कि मुझे अपने घर में उसने बुलाया है तो अब मुझे आजजी इनके सारी के साथ जाना, मुझे अपने गुनाहों से बचने की नीयत करनी है, یہ تمام چیزیں اپنے اوپر ایک خوف ایک ڈر طاری کرتے ہوئے پھر آپ چلیں. جب وہاں پر پہنچیں گے تو جو ضروری کاروائی ہے وہ تو آپ کو پتہ ہی ہے اور یہ لوگ بھی بتا دیں گے. پاسپورٹ کی فوٹو کاپی آپ اپنے پاس رکھیں اور جو آپ کا کاروان ہے اس کا کارڈ اپنے پاس رکھیں, جس ہوٹل میں آپ ٹھہریں اس کا کارڈ ضرور اپنے پاس رکھیں, کہ وہاں جا کر اکثر ایسا ہوتا ہے کہ لوگ بچھڑ جاتے ہیں. اور اب کیونکہ وہاں تعمیرات ہو رہی ہیں تو ہوٹل دور ہے, وہاں پہنچنے میں دقت ہوتی ہے یا راستہ بھول جاتے ہیں. تو اگر وہ کارڈ آپ کے پاس ہوگا تو آپ کسی سے پوچھیں گے تو وہاں رہنے والا بھی آپ کو بتا سکتا. خاص طور پہ بچے اگر ساتھ ہوں تو ان کے گلے میں یا ان کی جیب میں وہ کارڈ ضرور ہو, تاکہ وہ اگر گم ہو جائیں تو لوگ ان کو پہنچا بھی سکتے ہیں, پولیس بھی پہنچا سکتی. لیکن یہ تمام چیزیں نہ ہوں تو پھر بڑا مشکل ہوتا ہے کہ ایسے مقام پہ جا کے ہوٹل کو تلاش کرنا, یا کوئی آپ کو پہنچائے. وہ جب پہنچائے کہ جب اس کے پاس کوئی ایڈریس ہو, کوئی ہوٹل کا نام ہو. اب حرم میں آپ داخل ہوئے, پہلی نظر بیت اللہ پر جب پڑتی ہے تو جو دعا انسان مانگے وہ قبول. اس کے لیے بہت سوچ سمجھ کر دعا اپنے ذہن میں رکھیں اور جیسے ہی نظر پڑے تو وہی دعا مانگیں. کوئی رزق مانگتا ہے, کوئی روزگار مانگتا ہے, کوئی شادی مانگتا ہے, کوئی اولاد مانگتا ہے, کوئی کچھ مانگتا ہے, مختلف چیزیں ہیں. اسی طرح آب زمزم پیتے وقت جو دعا مانگے وہ قبول. قبلہ رخ ہو کر کھڑے ہو کر ایک ایک گھونٹ لیتے جائیے, دعا کرتے جائیے, گھونٹ لیتے جائیے, دعا کرتے جائیے, اللہ تعالیٰ قبول کرتا جائے. حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے دعا فرمائی, مولا مجھے مستجاب الدعوات بنا دے. مستجاب الدعوات وہ جس کی ہر دعا قبول. ہم تو دعا یہ مانگتے ہیں نا کہ ہمیں کاروبار مل جائے, اولاد مل جائے اور شادی ہو جائے, فلاں چیز ہو جائے. انہوں نے دعا ہی ایسی مانگی جس ایک دعا میں ساری چیزیں. مولا مجھے مستجاب الدعوات بنا دے, یعنی مجھے ایسا بنا دے کہ میری ہر دعا قبول. تو اس لیے اس موقع پر سوچ سمجھ کر اپنی دنیا اور آخرت کے لیے, سرخروئی کے لیے, ایمان کی سلامتی کے ساتھ اس دنیا سے جانے کی دعا مانگ. اب اس کے بعد سب سے پہلی چیز ہے طواف. طواف کی بھی نیت ہے لیکن اس میں بھی وہی مسئلہ ہے کہ عربی میں اگر آپ کو دقت ہو آپ اردو میں کر سکتے ہیں. اپنے دل میں ارادہ کریں, اے الہ العالمین میں تیری رضا کے لیے طواف کی نیت کر رہا ہوں, میرے لیے یہ آسان فرما دے اور اس کو قبول فرما دے. یہ دو چیزیں ضرور یاد رکھیں, آسان کرنا اور قبول کرنا. جو جو رکن ادا کریں مولا اس کو میرے لیے آسان کر دے اور اس کو قبول فرما لے. یہ دو چیزیں ہو جائیں گی کامیاب ہو جائیں. آسان کر دے گا تو مسئلہ حل ہو جائے گا, قبول کر لے گا تو کام ہو جائے گا. ٹھیک ہے نا. اب طواف شروع ہوتا ہے حجر اسود سے اور حکم تو یہ ہے حجر اسود کو بوسہ دیں اور پھر طواف شروع کریں. لیکن اب ظاہر ہے کہ آج کل رش ہوتا ہے اور ہر آدمی کے لیے یہ ممکن نہیں کہ وہ جا کر حجر اسود تک پہنچے. پہنچنا ہی مشکل ہے تو بوسہ دینا تو پھر بڑی بات ہے. اور ہر چکر میں بوسہ دے, یعنی جب چکر شروع ہو تو بوسہ دے کر ہی شروع کرے اور جب وہاں پہنچے تو پھر بوسہ دے. تو یہ ہر شخص کے لیے ناممکن ہے. تو اس لیے اس کو رکھا استلام, یعنی دور سے ہم ایسے اشارہ کریں گے, ہتھیلیاں اس طرف اور اشارہ کریں گے اور اس کے بعد اس کو کہتے ہیں استلام. یعنی یہ ہم اشارہ چومنے کا کر رہے ہیں, گویا یہ چومنے کے قائم مقام ہے کہ جیسے آپ نے یوں چوما تو گویا آپ نے حجر اسود کو چوما. یہ ہے اس میں حکم, تو یہ نہیں کہ حجر اسود کو چومے. لیکن ظاہر ہے ہم دور سے چوم نہیں سکتے, رش کی وجہ سے قریب نہیں جا سکتے, تو اس لیے ہم دور سے استلام کریں گے اور استلام کرنے کے بعد ہم شروع کریں گے. پہلے انہوں نے یہ کیا تھا کہ گرین پٹی یا بلیک رنگ کی پٹی فرش پر تھی حجر اسود سے اور دور تک, تو لوگ اس کو دیکھ کر وہاں کھڑے ہو کر پھر استلام کرتے تھے. تو اس میں ایک پرابلم یہ تھی کہ ہر کوئی وہیں کھڑے ہونے کی کوشش کرتا تھا تو وہاں پھر رش ہو جاتا تھا اور مسئلہ ذرا سا خراب ہوتا تھا. تو اس لیے انہوں نے اب وہ پٹی ہٹا دی, اب فرش پر کوئی پٹی نہیں ہے, صرف گرین لائٹ اوپر کی طرف لگی ہوئی. تو وہ لائٹ جو ہے اس چیز کی علامت ہے کہ یہ بالکل حجر اسود کے سامنے ہے, یعنی اسی کی سیدھ میں اس کے سامنے. तो जब आप लाइट को देखें वहीं खड़े होकर और रुख बैतुल्लाह की तरफ करें, आप इस्तेलाम करना, वहां से शुरू करना। हजरे असफद की जब हम वहां पहुंचेंगे तो उसके बाद इस्तेलाम करेंगे, और इस्तेलाम में जो है दूर से जैसे हम इशारा करके हम उसको चूमेंगे, इशारा करके हम उसको चूमेंगे, यानी कि ऐसा है कि जैसे हम हजरे असफद को ही चूम रहे हैं, ये इस्तेलाम करके फिर आप शुरू करेंगे। अच्छा, इसमें एक चीज ये है कि अगर आप इसको शुमार करें उंगलियों पर तो उसमें मसला होता है, तो वो छोटी तस्बीह मिलती है, वो आप अपने उंगली में उसको, उसका दायरा जो है वो आप उसमें फंसा लें और उसमें एक एक दाना आप आगे करते रहें। अब इसमें वैसे तो दुआएं हैं बहुत सारी जो हर चक्कर की अलग दुआएं हैं, जैसे पहले चक्कर की दुआ ये है रुकने यमानी से शुरू है, फिर दूसरी रुकने शामी है, रुकने इराकी है, रुकने अस्वद है, एक रुकन से दूसरे रुकन तक की दुआ है। लेकिन अब बाज़ औक़ात ये सारी दुआएं याद रखना और पढ़ना मुश्किल हो जाता है, बाज़ हज़रात ऐसे लेकर भी पढ़ते हैं, तो उसमें आसानी ये है कि अगर आप सिर्फ रब्बना आतिना फिद दुनिया हसनतम व फिल आखिरत हसनतम व क़िना अज़ाबन्नार, ये हर एक को याद होती, अगर आप यही पढ़ते रहें तब भी काफ़ी है, कुरान की तिलावत करना चाहें तब भी काफ़ी है, कोई सूरत कोई आयत आप पढ़ना चाहें, कोई दुआ भी यानी अपनी मर्जी से पढ़ना चाहें वो भी काफ़ी। इसलिए इसी तरह छठा कलमा जो है उसको भी बाद बुजुर्गान दीन ने कहा कि उसमें सारी चीज़ें हैं, वो अगर किसी को याद हो या वो उसकी फोटोकॉपी करा के अपने साथ रख ले और उसको देखकर पढ़ ले तो उसमें भी सारी चीज़ें हैं, वो अगर पढ़ ले हर चक्कर में या मुसलसल पढ़ता रहे तो वो भी काफ़ी। वैसे तो हर चक्कर की अलग दुआ है, लेकिन आसानी के लिए आप रब्बना आतेना भी पढ़ सकते हैं, कोई आयत भी पढ़ सकते हैं, कोई सूरत भी पढ़ सकते हैं, ताकि तवाफ आपका हो जाए। एक चक्कर होगा हजरे असफद से शुरू होकर हजरे असफद पर मुकम्मल, यानी शुरू किया और जब पहुंचे तो एक हुआ, उसके बाद इस्तेलाम किया फिर दूसरा, फिर इस्तेलाम किया फिर तीसरा। अब इसमें गौर करने की बात यह है कि हतीम को अंदर रखकर तवाफ करना है, यानी उसके जो बैतुल्लाह के और उसके दरमियान जगह है वहां से नहीं गुजरना है, हतीम के बाहर से ही गुजरना, उसको उसमें शामिल करना है। अगर कोई उस तरफ से जाएगा तो तवाफ नहीं होगा, आमतौर पर तो खैर लोगों को पता नहीं होता, लेकिन अल्लाह तबारक वताला का करम यह है कि चक्कर इसी तरह होता है और जिनको नहीं पता होता उनको बता दिया जाता। अब इसमें यह है कि जब आपने 7 चक्कर मुकम्मल कर लिए, अच्छा एक बात जो इसमें रह गई वो ये थी कि पहले 3 चक्करों में रमल भी है, रमल ये कि सीना ऐसे बाहर निकाल के थोड़ा सा अकड़ के चलना है, जैसे पैरों को थोड़ा सा जिस तरह आदमी अकड़ जाता है इस तरह छोटे छोटे कदम बढ़ा के 3 चक्कर मुकम्मल करने। लेकिन अगर ऐसी सूरत है कि बहुत ज्यादा रश है और आपके लिए वो नामुमकिन है तो फिर जाहिर है आपके लिए मुश्किल है, आप वो नहीं कर सकते। बाद हज़रात को देखा कि वहीं वो उछलना शुरू कर देते, कि अगर आगे जाने की जगह नहीं मिल रही तो अपनी जगह खड़े हुए उछल रहे, तो वो भी सही नहीं है। आप उसमें कोशिश करें कि अगर आप इस तरह कर सकें तो शुरू के। और दूसरे एक चीज़ और जो मेरे जहन से निकल गई कि तवाफ शुरू करने से पहले दायां कंधा खोलना ज़रूरी है, चादर आप लेकर उसको ऐसे निकाल कर और यहाँ से आप डाल लें एहराम की चादर, बगैर सिली चादर है ना, आप यूं ओढ़े हुए ऊपर से, तो यूं ओढ़ने के बजाय तवाफ शुरू करने से पहले उसको ये कंधा खुला रहे, नीचे से निकाल के और ऐसे करके यहां से डाल लें। ये सिर्फ तवाफ में है, इसके अलावा नहीं है। बहुत से हजरात को देखा कि शुरू से ही यानी पाकिस्तान से ही वो खोल लेते, अच्छा जो वहां जाकर खोलते हैं तो फिर खुला ही रहता है, तो उसमें भी ये कि सिर्फ तवाफ में आप खोलेंगे और जब तवाफ मुकम्मल हो जाएगा और मुकम्मल होने के बाद जो नफिल पढ़ेंगे उसमें भी ये कंधा नहीं खुला रहेगा, तवाफ मुकम्मल होते ही आप दोबारा चादर खोलें और उसको पूरी तरह ढांप लें जिस तरह के आपने पहले ओढ़ी हुई, इस बात को याद रखें। बहुत से लोग सही में भी इसी तरह करते रहते हैं, नवाफिल में भी इसी तरह करते हैं कि दायां कंधा खुला है और उसके बाद वो चल रही है या चादर नीचे तक लटक रही है, ये सारी जो है ये लापरवाही है और मसाइल ना सीखने की वजह से ना जानने की वजह से। तवाफ आपका मुकम्मल होगा 7 चक्कर पूरे होने के बाद, कितने चक्कर? 7। और इसमें यह नहीं कि आप थक गए तो आप बैठ जाएं, बहुत से वहां लतीफे होते हैं, कोई थक गया कि यार मुझसे तो हो नहीं रहा, वो वहीं से वापस चलेगा, होटल चलेगा। एक साहब ने कहा मैं तवाफ में थक गया सही, मुझसे नहीं होती, वो वापस चलेगा। अरे आप उमरा करने आए या आप खेल तमाशा करने? दो चक्कर करके थक गए, अब मुझसे नहीं हो रहा, वापस होटल। या पूरे 7 चक्कर कर लिए कि आप सही भी करनी है, इतने लंबे चक्कर में दौड़ूंगा सफा मरवा, ये मुझसे नहीं हो रहा, वापस चले। इतना पैसा खर्च करके पाकिस्तान से गए और वहां इस तरह अगर कर दिया तो क्या फायदा हो? तो इसलिए अपने आप को जहनी तौर पर तैयार कीजिए। और दूसरी सबसे बड़ी बात यह है कि हमारी हिम्मत नहीं, या अल्लाह तबारक व ताला खुद हिम्मत अता कर। इंसान इरादा करे कि मुझे ये करना है और दुआ यही करे मौला इसको मेरे लिए आसान कर दे। वरना आप देखें हज के मौके पर कितना रश होता है कि हरम में मुताफ में बिल्कुल पैक चल रहा है, महसूस ये होता है कि पिस जाएंगे, लड़ाई हो जाएगी, हंगामा हो जाएगा इधर से उधर से। लेकिन अल्लाह का करम है कि लाखों लोग एक साथ तवाफ कर, एक घंटे में हो जाता है मुकम्मल, 1.5 घंटे में हो जाता है, लेकिन हो जाता है। एक साहब डर के खड़े होकर, नहीं मैं तो इसमें उतरूंगा तो मसला हो जाएगा, वहां से मुझे फोन किया कि हजरत यहां तो बहुत रश है मैं नहीं कर सकता। भाई आप कदम तो रखें, अल्लाह ताला पूरा कराए। नहीं नहीं रश बहुत है मैं नहीं कर सकता, नहीं इंतजार कर लो। इंतजार किया, रश और बढ़ गया और लोग आके शामिल हो गए, आधे घंटे खड़े रहे जगह नहीं मिली। मैंने कहा बिस्मिल्लाह करके मुताफ में उतर जाओ, देखो फिर क्या होगा। एक पैर रखने की जगह मिली, अल्लाह से दुआ की मौला इसको आसान कर दे, कबूल फरमा ले, जगह मिल गई, तवाफ हो गई। आधे घंटे में नहीं तो 1 घंटे में हो गया, लेकिन हो गया ना। अगर आप ये सोचेंगे नहीं मैं नहीं कर सकता, ये मेरे लिए मुश्किल है, हाँ सोचना तो चाहिए कि नहीं कर सकता, लेकिन मौला तू करा सकता, तू मुझे हिम्मत दे के मैं कर लूं। तो इसलिए ये अपना मुसम्मम इरादा कर लें कि ये सब अल्लाह तबारक व ताला की तरफ से है, जब उसने बुलाया है तो वो कराएगा। तवाफ मुकम्मल करें, उसके बाद 2 नफिल मकाम इब्राहिम पर अदा करने हैं। और उसके लिए हुक्म ये है कि जिसने तवाफ किया, जमजम पिया, मकाम इब्राहिम पर नफिल अदा किए, उसके गुनाह बख्श दिए गए, हदीस शरीफ का मफहूम। लेकिन अब इसमें भी एक बारीक नुक्ता है कि लोग जब ये सुनते हैं कि मकाम इब्राहिम पर नफिल अदा करने हैं, वहीं जाकर नियत बांध ले। हालांकि अब रश इतना होता है कि वहां नफिल पढ़ना नामुमकिन, मुताफ कितना बड़ा हो चुका, लेकिन फैलते फैलते दूर तक लोग आ गए। तो इसलिए हुक्म यह है कि आप हरम में किसी भी जगह नफिल अदा करने हो जाएंगे, उसमें आप ये कोशिश नहीं करें कि मकाम इब्राहिम पर ही करें। उसमें क्या मसला है कि लोग जाके नियत बांधते हैं, अब जब तक आदमी खड़ा है तो वो तो नजर आ रहा है, लेकिन जब रुकू में जाएगा नजर नहीं आएगा, और सजदे में जाएगा तो बिल्कुल ही नजर नहीं आएगा। अब आप सजदे में हैं और पीछे से जो लोग तवाफ करते हुए आ रहे हैं, कोई टकरा कर गिरेगा, कोई ऊपर चढ़ेगा, कोई कुछ होगा, आपका भी खुशू खराब होगा, उसका भी खराब होगा। इसलिए दूसरों को तकलीफ देने से गुरेज करें और हत्तुल इम्कान कोशिश करें कि आपकी जात से किसी को तकलीफ ना हो। तो जब आपने तवाफ मुकम्मल कर लिया, अब आप जायजा लें, हरम में रश है, मकाम इब्राहिम पर नफिल नहीं पढ़ सकते, तो या तो बिल्कुल उसकी सीध में आपको जगह मिल जाए तो वहां पढ़ लें पीछे की तरफ, और अगर ऐसा भी नहीं है मुताफुल है तो आप किसी भी जगह वहीं पर ही 2 रकात नफिल अदा कर लें, अल्लाह ताला कबूल फरमा लें। बाद लोग जिद करते हैं कि नहीं यहीं हमें पढ़ना, और ऐसा भी देखा कि 2 आदमी हाथ ऐसे करके खड़े हो गए, अब जब जो तवाफ करने के उसको इधर धक्का दे रहे हैं, इधर धक्का, क्यों तीसरा आदमी नफिल पढ़ रहा है? तो ये बात हरगिज अल्लाह ताला को पसंद नहीं कि हम अपनी वजह से दूसरों को तकलीफ पहुंचाएं। तो ये बात अपने जहन में रखें। तो इस तरह आपका तवाफ मुकम्मल हो गया, 7 चक्कर हो गए, 2 रकात नफिल पढ़ लिए, अब आपका तवाफ मुकम्मल हो गया, लेकिन उम्रा मुकम्मल नहीं हुआ अभी, अभी उम्रा मुकम्मल नहीं है। दूसरी बात यह कि हजरे असफद को बोसा देना यह एक बहुत बड़ी सआदत है, इसलिए कि नबी पाक अलैहिस्सलाम ने खुद हजरे असफद को बोसा दिया, और सैयदना फारूक आजम रजी अल्लाह ताला अन्हु जब तवाफ करते हुए हजरे असफद के पास आए, फरमाया ए हजरे असफद मैं तुझे हरगिज बोसा नहीं देता अगर मैं अपने आका सल्लल्लाहु अलैहि वसल्लम को ना देखता कि वो तुझे बोसा दे। تو نہ نفع دے سکتا ہے نہ نقصان پہنچا سکتا ہے. حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ وہاں موجود تھے, وہ آگے بڑھے, انہوں نے کہا یا امیر المومنین, یا خلیفۃ المسلمین, یہ نفع بھی دیتا ہے اور نقصان بھی دیتا ہے. فرمایا کیسے؟ کہا اس لیے نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا قیامت میں یہ مومن کے ایمان کی گواہی دے گا, کافر کے کفر کی گواہی دے گا. گواہی کیسے دیکھا؟ جب دیکھے گا تو گواہی دے گا نا, پتہ چلا اس کی آنکھیں بھی ہیں, وہ دیکھ بھی رہا ہے. اور دے گا کیسے گواہی؟ زبان ہوگی تو دے گا, اس کی زبان بھی ہے. حجرِ اسود معمولی نہیں ہے, ایمان کی گواہی دے گا مومن کے, کافر کے کفر کی گواہی دے گا. اس میں بھی مسئلہ یہ ہے کہ اگر آپ آسانی کے ساتھ اس کو بوسہ دے سکیں بغیر کسی مسلمان کو تکلیف دیے, یہ اپنے ذہن میں رکھیں. وہاں پر تو اللہ ماشاء اللہ رش بھی ہوتا ہے, ایک دوسرے کو دھکا دیتے ہیں, اور ایک افسوسناک بات یہ ہے کہ شاندار قسم کی گالیاں بھی دیتے ہیں. بیت اللہ کے پاس کھڑے ہو کر حجرِ اسود کے پاس, تو اس بات سے گریز کیجئے, اللہ تبارک و تعالیٰ کا دربار ہے, اس کی ہیبت اور جلال اپنے اوپر طاری کرتے ہوئے عاجزی ان کے ساری کے ساتھ اللہ کی بارگاہ میں عرض کر دیجئے مولا مجھے موقع دے دے کہ میں بوسہ دے دوں. آپ دعا کیجئے, وہ قبول کرے گا خود بخود, ٹائم مل جائے گا اور آپ پہنچ جائیں گے. اللہ تبارک و تعالیٰ کی قدرت ہے. لیکن اگر دوسروں کو دھکا دے کر ایسی حرکت کبھی نہ کریں. خاص طور پہ عورتوں کے لیے یہ حکم ہے کہ وہ ایسی کوشش نہ کریں, ورنہ عورتیں کوشش کرتی ہیں کہ ہم اس کے اندر گھسیں, مردوں کے ساتھ اختلاط ہوتا ہے, دھکے پڑتے ہیں, پھنس جاتی ہیں تو لوگ پکڑ کے نکالتے ہیں. یہ سب چیزیں جو ہیں یہ غلط ہیں, یہ ویسے بھی تہذیب کے بھی خلاف ہے اور شریعت کے بھی خلاف ہے. اس لیے آپ کے ساتھ اگر عورتیں ہیں آپ ان کو سمجھا دیں, اگر کوئی دوپہر میں کوئی ایسا وقت مل جائے کہ جس پر رش کم ہو اس وقت آپ لے جائیے, اگر بغیر کسی اس کے بوسہ دے سکیں تو وہ دے لیں, ورنہ کوشش نہ کریں. اللہ سے دعا کریں اللہ تعالیٰ خود بخود ٹائم نکال دے. اچھا, آپ کا طواف مکمل ہوا, اس کے بعد آپ نے دو رکعت نفل ادا کیے, اب اس کے بعد سعی کرنی. سعی کہتے ہیں صفا سے مروہ اور مروہ سے صفا تک جانے اور آنے کو. حضرت سیدہ حاجرہ سلام اللہ علیہا حضرت اسماعیل علیہ السلام کی والدہ محترمہ, مشہور واقعہ آپ جانتے ہیں, وہ شیر خوار تھے, پیاس سے بلک رہے تھے, انہوں نے ایک جگہ لٹایا بیت اللہ کے پاس, ادھر نہ آدم تھا نہ آدم زاد, نہ چرند نہ پرند, نہ حیوان نہ انسان, کوئی نہیں, نہ درخت نہ سبزہ, کچھ نہیں تھا. ایک بچہ پیاس سے بلک رہا ہے اور ایک اللہ کی نیک بندی اس کی لیے پانی کی تلاش میں دوڑ رہی. انہوں نے دیکھا کہ صفا مروہ کی دو پہاڑیاں ہیں, میں اوپر چڑھ کے دیکھوں شاید کوئی قافلہ نظر آ جائے, میں اس کو روک کر اس سے پانی لے لوں, کوئی انسان نظر آ جائے, کوئی نظر آ جائے. تو صفا سے انہوں نے شروع کیا, مروہ گئی, مروہ سے صفا, پھر صفا سے مروہ, پھر مروہ سے صفا, سات چکر لگائے. کبھی تیز چلی, کبھی آہستہ ہو گئی. اللہ تبارک و تعالیٰ کو اپنی نیک بندی کی ادا پسند آ گئی اور اسی کو قیامت تک کے لیے جاری کر دی. اب جو بھی حج کرنے کے لیے جائے گا اور جو بھی عمرہ کرنے کے لیے جائے گا, طواف کے بعد سعی لازم ہے, نہیں کرے گا تو عمرہ ہی مکمل نہیں ہو. اور اہتمام کتنا کیا, جہاں تک میری بندی آہستہ چلی ہے تمہیں بھی آہستہ چلنا ہے, جہاں وہ تیز چلی ہے تمہیں بھی تیز چلنا. لیکن یاد رکھیے کہ یہ حکم عورتوں کے لیے نہیں ہے, عورتیں بھی دوڑنا شروع کر دیتی ہیں, عورتوں کے لیے نہیں ہے, مردوں کے لیے ہے. اور ان کے بھی بھاگنے کا حکم نہیں ہے, بہت سے لوگ تو ایک دم ایسے بھاگتے ہیں کہ جیسے کوئی ان کو پکڑنے کے لیے بھاگ رہا ہے, ایسا نہیں ہے. ہاں آپ تیز رفتار اپنی تیز کر لیں, اور اس کی نشانی یہ ہے کہ وہاں بھی سبز رنگ کی لائٹ لگی ہوئی ہے. پہلے انہوں نے گرین کلر کیا تھا, اب وہ گرین کلر ہٹا دیا, ستون تھے گرین رنگ کے, میلین اخضرین انہیں کہتے تھے, اب صرف لائٹ ہے. ایک گرین لائٹ سے دوسری گرین لائٹ تک تیز چلنا, اس کے بعد پھر اپنی رفتار سے چلنا. تو اس میں بھی یہ ہے کہ جب آپ سعی شروع کریں گے وہاں بھی نیت ہے, اور اس میں بھی مسئلہ وہی ہے کہ عربی میں نیت کرنا مشکل ہے, تو آپ دل میں ارادہ کر لیں, زبان سے اردو میں ہی آپ یہ کہہ لیں اے الہ العالمین میں تیری رضا کے لیے سعی کرنے کی نیت کر رہا ہوں, اس کو میرے لیے آسان فرما دے اور اس کو قبول فرما دے. بس یہ آپ نے زبان سے ادا کر لیا صحیح کی نیت ہو گئی، اس کے بعد آپ شروع کر دیں. اس میں ایک مسئلہ یہ بھی ہے کہ اگر کوئی ایسا بوڑھا ہے یا کوئی ایسا عذر ہو گیا کہ وہ چل نہیں سکتا تو ویل چیئر بھی وہاں پر اویلیبل ہوتی ہیں، وہ درمیان میں راستہ ہے، اس میں لوگ کر سکتے ہیں. مطلب وہ کرانے والے بھی موجود ہیں، اور اگر آپ کے ساتھ کوئی ایسا موجود ہے جو آپ کی ویل چیئر چلائے تو وہ بھی ہو سکتا ہے، کاروان والے آپ کو گائیڈ کر دیں گے اس میں. یہ بھی ایک اہم رکن ہے. اس میں بھی یہ ہے کہ ان صفا والمروہ من شعائر اللہ، یہ آپ پڑھتے رہیں یہ آیت، اور اگر یہ آیت کسی کو یاد نہ ہو تو وہ کچھ بھی پڑھ سکتا، قرآن کی کوئی آیت پڑھ سکتا ہے، تلاوت کر سکتا ہے، کوئی دعا اسے یاد ہے وہ پڑھ سکتا ہے، عربی میں یاد نہیں اردو میں پڑھ لے، اس کے لیے آسانی. وہاں سے شروع ہوگا چکر، صفا سے مروہ پر ایک چکر، اور مروہ سے صفا پر پھر دوسرا. یہ میں اس لیے بتا رہا ہوں کہ ایک صاحب نے چکر لگائے، اب ہمارے چکر پورے ہو رہے ہیں، وہ ہانپ رہے بری طرح، کتنا ہوا؟ دو ہوئے. ارے دو کیسے ہوئے؟ اس نے تو ہمارے ساتھ شروع کیا تھا، ہمارے تو چار ہو گئے، اس کے دو کیسے ہوئے؟ تو وہ حساب لگا رہے ہیں کہ صفا سے شروع ہو کر مروہ، مروہ سے واپس آ کر پھر ایک. میں نے کہا اس طرح تو کر لیا تم نے، مر جاؤ گے اس طرح، اتنی لمبی صفا سے شروع ہو کر مروہ تک ایک چکر ہے، پھر وہاں سے واپس آئیں تو دو چکر ہیں. وہ جا کر واپس آ کر پھر وہ ایک لگا رہا. خیر بہرحال، تو یہ بھی چیز اپنے ذہن میں رکھیں، اور درمیان میں نہ رکے تو زیادہ بہتر ہے. اگر کوئی ایسا عذر ہے، بہت سے لوگ چل نہیں سکتے، ہانپ جاتے ہیں، تو وہ سانس لینے کے لیے ایک مجبوری ہے، اس میں وہ رک سکتے ہیں، لیکن ویسے جو صحیح لوگ ہیں ان کو رکنا ضروری نہیں ہے، وہ صحیح پوری کر کے اس کے بعد رکیں. اور اس میں یہ ہے کہ جب یہ چکر پورے ہو جائیں تو پھر آپ اس کے بعد جو دعا مانگی جاتی ہے وہ بھی قبول ہے، اللہ تبارک و تعالیٰ اس دعا کو بھی ضرور قبول کرتا. جب یہ چکر پورے ہو جائیں اس کے بعد بھی دو رکعت نفل ادا کریں، اور پھر دعا کریں کہ مولا میرا یہ عمرہ جو تیرے کرم سے میں نے کیا ہے، اس میں کوئی غلطی ہو تو تو اسے معاف فرما دے، اور اس کو اپنی بارگاہ میں اپنے حبیب صلی اللہ علیہ وسلم کے صدقے میں قبول فرما. اب یہاں تک کیا ہوا، عمرہ مکمل ہوا لیکن احرام ابھی نہیں کھلے گا، یعنی آپ نے طواف کر لیا، نفل پڑھ لیے، سعی کر لی، نفل پڑھ لی، دعا کر لی سب، لیکن اس کے بعد اب اس میں ہے حلق یا قصر. حلق کا مطلب ہے سر منڈوا دینا، یعنی اس طرح سے منڈوا دینا، اور قصر کا مطلب ہے کم کرا دینا. آپ وہاں جا کر کہیں کہ بھئی ہمیں قصر کرنا ہے، تو وہ پھر اسی طرح کر دیں گے، بال ہلکے کر دیں گے، یعنی اس طرح سے نہیں منڈیں گے، وہ بھی جائز ہے، لیکن حلق کروانا افضل ہے، افضل ہے، اس کا ثواب زیادہ ہے. بعض لوگ سوچتے ہیں کہ ہیئر اسٹائل خراب ہو جائے گا، لوگ کہیں گے کہ یہ ان کا شکل کیسی لگ رہی ہے، یہ کوئی سوچے گا، اتنا پیسہ خرچ کر کے آدمی جائے تو پھر ہیئر اسٹائل کو کیا دیکھنا، پھر وہی اسٹائل ہونا چاہیے جو خدا کو پسند، سارے اسٹائل ختم کر دو، جو افضل ہے. بال پھر نکل آئیں گے، گھر کی کھیتی ہے، دو مہینے میں پھر نکل آئیں گے، پھر بنا لینا اپنے اسٹائل جیسا بھی. خیر بہرحال اجازت ہے، کوئی قصر کرنا چاہے تو کر سکتا ہے، لیکن افضل یہ ہے کہ حلق کرایا جائے. تو اس جب آپ نے حلق کرا لیا، اس کے بعد پھر آپ اپنے ہوٹل آ کر غسل کر لیں، احرام اتار دیں، آپ اپنے سلے ہوئے کپڑے پہن لیں. احرام میں سلا ہوا کپڑا پہننا جائز نہیں ہے، سلا ہوا کپڑا اوڑھنا جائز ہے. اوڑھنے سے مراد یہ ہے کہ جیسے اگر سردی لگ رہی ہے، ایک کوٹ آپ نے اپنے اوپر ڈال لیا، اب کوٹ سلا ہوا ہے نا، بغیر سلا تو کوٹ نہیں ہوتا نا، ڈال لیا جائز ہے، سر پہ نہیں ڈالنا ہے، کبھی سر کے اوپر ہی اوڑھ کے بیٹھ جاؤ نہیں، ویسے ڈال لیا جائز ہے، کوئی چادر ڈال لی اپنے اوپر جائز ہے، لیکن سر کے اوپر ڈالنا یا کوٹ کو پہننا یا کوئی بھی سلا ہوا کپڑا پہننا یہ جائز نہیں. تو اس لیے اس چیز کو اپنے ذہن میں رکھیں. اس کے بعد اب یہ تو تھی یہاں کی چیزیں، یہ تو آپ کا عمرہ مکمل ہو گیا، یعنی اس کے احکامات جو بہت آسان ہیں، مشکل نہیں ہے، اگر ہم تھوڑا سا سمجھ لیں اس کو تو اس میں کوئی پریشانی نہیں. جو میں نے ایک مختصر سا ایک نقشہ آپ کے سامنے پیش کر دیا. اس کے علاوہ یہ کہ کتابوں میں بہت سی چیزیں لکھی ہوئی ہیں، اور کچھ جو ہیں وہ احتیاطیں ہیں کہ جس کی وجہ سے عمرہ اور اس کا ثواب ضائع ہو سکتا ہے. مثلاً سعی نہیں کی، عمرہ ہی نہیں ہوا، طواف نہیں کیا، عمرہ ہی نہیں ہوا، سلے ہوئے کپڑے پر احرام باندھ لیا، احرام ہی نہیں ہوا. ایسا بھی ہوا گزشتہ اس میں، بہت سے لوگوں نے یہ کیا. تو یہ ساری چیزیں جو ہیں بغیر سلی دو چادریں، ایک نیچے باندھنی ہیں اور ایک اوپر بس. اور اس میں خاص طور پر یہ خیال رکھیں کہ جسم کا کوئی حصہ نظر نہ آئے، خاص طور پر اس کی احتیاط رکھیں. احتیاط اس لیے کہ ظاہر ہے عام طور پر آدمی چادر باندھتا نہیں ہے، تہمت وغیرہ تو اس کو عادت نہیں ہوتی لیٹنے میں، بیٹھنے میں، اٹھنے میں، اس لیے تو اس چیز کی احتیاط رکھنی چاہیے. اب اس کے بعد یہ کہ اگر آپ دوبارہ عمرہ کرنا چاہیں تو اس میں دو عمرے ہیں، ایک بڑا عمرہ کہلاتا ہے اور ایک چھوٹا عمرہ کہلاتا ہے. چھوٹا عمرہ کہلاتا ہے مسجد عائشہ سے، مقام تنیم، اور وہاں مسجد جو بنی ہے مسجد عائشہ کے نام سے. وہ تو بہت آسان ہے، وہاں پر جو ٹیکسی والے کھڑے ہوئے عمرہ عمرے کی آواز لگا رہے ہوتے ہیں، آپ اپنے ہوٹل جائیں، غسل کریں، احرام پہنیں اور ٹیکسی والے کو پیسے دیں، وہ آپ کو پہنچا دے گا. وہاں بھی غسل خانے بنے ہوئے ہیں، مسجد عائشہ پر بھی، وہاں بھی جا کے کر سکتے ہیں، لیکن بہتر یہ کہ ہوٹل سے کر کے جائیں، ورنہ وہ سوٹ جو آپ پہن کے جائیں گے پھر وہ ایک بوجھ آپ کے پاس ہو. تو وہیں سے آپ کر کے جائیں، وہاں جا کے دو رکعت نفل پڑھیں، نیت کریں، سیدھے حرم آ جائیں، آپ نے طواف کیا، سعی کی، سر منڈوا دیا، عمرہ ہو گئے. جتنے عمرے کرنے چاہیں، عمرہ کسی کی طرف سے آپ کر سکتے ہیں، جو اپنے مرحومین ہیں، اگر والدین ہیں ان کی طرف سے کیجئے، پیر و مرشد ہیں ان کی طرف سے کیجئے، استاد محترم ہیں ان کی طرف سے کیجئے، اپنے عزیز و قارب ہیں جو آپ سے، آپ جن سے محبت کرتے ہیں، وہ اس دنیا سے جا چکے، ان کی طرف سے آپ عمرہ کر سکتے ہیں. اور اس میں یہ نہیں کہ ثواب ان کو پہنچ گیا، جتنا ثواب ان کو پہنچے گا اتنا ہی آپ کے لیے بھی جمع ہو جائے. یہ اللہ رب العالمین کا کرم ہے، اس نفلی عبادت کا ثواب ہم پہنچا سکتے ہیں. دوسرا عمرہ ہوتا ہے جارانہ سے، وہ وہاں سے تقریباً آدھے گھنٹے کا راستہ یا تھوڑا سا اس سے زیادہ ہو، اس میں تھوڑا سا ٹائم لگتا ہے، لیکن وہاں بھی غسل خانے بہت اچھے بہترین بنے ہوئے جارانہ پر، اور وہاں جا کر بھی غسل کیا جا سکتا ہے، اور ہوٹل سے احرام باندھ کے بھی وہاں جایا جا سکتا ہے، وہاں جا کر بھی دو رکعت نفل پڑھیں. اور وہاں کی جو مسجد ہے اس کی بڑی اہمیت ہے. حضرت شیخ عبدالحق محدث دہلوی رحمت اللہ تعالی علیہ، وہ فرماتے ہیں کہ ان کے پیر و مرشد حضرت عبدالوہاب متقی رحمت اللہ علیہ فرماتے ہیں کہ میں ایک رات اس جارانہ کی مسجد میں سویا تو اس ایک رات میں 100 مرتبہ مجھے حضور کی زیارت ہو. ایک رات میں 100 مرتبہ حضور کی زیارت ہو. غور کرو، اتنی مبارک اور مقدس مسجد ہے وہ. تو وہاں تو آپ داخل ہوں تو آپ کی کیفیت بدل جائے، اور وہاں پر رات گزارنے کا موقع ملے تو بہت ہی افضل بات ہے، لیکن شاید وہ مسجد بند ہو جاتی رات میں. بہرحال عمرے کرنے والوں کے لیے ان لوگوں نے انتظام بہت اچھا کیا ہے، صاف ستھرے واش روم ہیں، غسل خانے ہیں، جو وہاں جا کر غسل کر کے احرام باندھنا چاہے وہ بھی کر سکتا ہے، جو یہاں سے کر کے جائے وہاں جا کے صرف وضو کر کے دو رکعت نفل پڑھ کے وہیں سے نیت کرے تو وہ بھی کر سکتا ہے. تو وہاں سے بھی آپ جب چاہیں عمرہ کر سکتے ہیں، وہ بڑا عمرہ کہلاتا ہے، اس کا ثواب اس سے زیادہ ہے. یہ دو جو عمرے ہیں یہ آپ کر سکتے ہیں. اس کے علاوہ یہ کہ جو مقبولیت کے مقام ہیں، ملتزم، یہ دعا کی قبولیت کا مقام. بیت اللہ کا جو دروازہ ہے اس کے اور حجر اسفد کے درمیان کا جو درمیان کی جو جگہ ہے، یہی ملتزم. وہاں پر جا کر اپنا سینہ اسے لگائیے، اللہ کی بارگاہ میں دعا کیجئے، رو کر گڑ گڑا کر اپنے گناہوں کی معافی مانگیے، بار بار آنے کی درخواست کیجئے، اور جو جو غلطیاں ہوں اس کی معافی کی درخواست کیجئے، عمرے کی قبولیت کی دعا کیجئے، حج کی دعا کیجئے، جو بھی دعا کرنی ہے وہ کر. حتیم، جو ایک ایسا گولائی میں، ایک دائرے کی صورت میں، اس کے اندر نماز یا نفل پڑھنا، نفل پڑھنا اس کا ثواب، اور اس کے اندر بھی آپ دعا کریں وہ بھی قبول. بیت اللہ میں، حرم میں آپ بیٹھ کر بیت اللہ کو صرف دیکھتے رہیں، یعنی کچھ آپ پڑھ نہیں رہیں، ना आप नमाज पढ़ रहे हैं, नमाज का वक्त नहीं है, ना नफिल पढ़ रहे हैं, कोई काम नहीं कर रहे, सिर्फ हरम में बैठकर बैतुल्लाह को देख रहे हैं, हर पलक झपकते में 10 नेकी। ये अल्लाह का करम, कितनी नेकियां मिल जाए सिर्फ। और अक्सर देखा बहुत से लोग बैठे हुए खाली देखते रहते, अल्लाह की रहमतें नाजिल हो रही हैं, उसकी बरकतें नाजिल हो रही। ऐसा मकाम है कि जहां पर हम नेकियां लूटने के लिए जा रहे हैं, वो कहते हैं हम तो माइल बकरम है, कोई साइल ही नहीं, राह दिखलाएं किसे, रह रवे मंजिल ही नहीं, हम तो अता करने के लिए तैयार हैं, कोई लेने वाला तो हो, तुम आकर खाली बैठ जाओ, हर पलक झपको हम 10 नेकियां दे देंगे। और नफिल पढ़े तो उसका सवाब अलग है, नमाज पढ़े तो एक नमाज 1,00,000 नमाज के बराबर, एक नमाज 1,00,000 के बराबर, 1,00,000 नमाजें आप एक दिन में अदा कर रहे हैं, 1,00,000 नमाजें, यानी एक नमाज अदा की तो 1,00,000 नमाज का सवाब लिख दिया गया, कितना बड़ा करम है अल्लाह तबारक व तआला। और उधर चले जाएगी सरकार की बारगाह में तो 1 नमाज 50,000 के बराबर, तो वहां तो करम ही करम है, रहमत ही रहमत। इस तरह तो आपका उम्रा मुकम्मल हो गया। और एक और याद रखने की बात यह है कि मोबाइल फोन को बिल्कुल ऑफ करके आप तवाफ करें, वरना तवाफ का खुशू खुजू खत्म हो जाए। अब कैफियत क्या है कि तवाफ कर रहे हैं मोबाइल लगा हुआ कान से, हाँ 2 चक्कर हो गए हैं अभी अभी वो भी बाकी हैं, अरे तुम बात कर रहे हो या तुम तवाफ कर रहे हो, आप उसको ऑफ कर दें बिल्कुल तवाफ के दौरान। अच्छा वैसे भी घंटी बोलेगी तो आपको उठाना पड़े या दूसरे डिस्टर्ब होंगे, याद करके पहले इसको ऑफ करके अपने बैग के अंदर रख लें, जब कर लें आराम से सही कर ली उसके बाद आप खोल, अपना खुशू खुशू खराब करते हैं दूसरों का। दूसरी एक बात, सेल्फी चल रही है, खुद तवाफ कर रहे हैं अपनी मूवी बना रहे हैं, ये क्या बात है, ये तो एक मजाक हो गया, आप अपनी मूवी खुद बना रहे हैं, तो आपका ध्यान इधर है या उधर है, ये नहीं पता कि तुम्हारी मूवी एक और बनाने वाला भी बना रहा है, और वो मूवी जब वहां चलेगी आखिरत में तो पता चल जाएगा सारी मूवियां रह जाएंगी। इसलिए इस तरह रहे आदमी कि बिल्कुल अपना ध्यान अल्लाह तबारक व तआला की तरफ, दुनिया के ख्याल सब जहन से निकाल कर बस मैं अपने रब की बारगाह में हूं, वो मेरी इस आजिज़ाना इबादत को, इस हकीर इबादत को कबूल कर ले, कबूल कर ले तो उसकी मेहरबानी, वरना उसकी बारगाह में इबादत की कोई कमी, एक से एक बढ़कर वली, एक से एक नबी मौजूद है जिनकी इबादत है उसकी बारगाह में, हमारी आपकी क्या इबादत, क्या उम्रा और क्या हज जो उन लोगों ने किया और कितने खुशू और खुजू के साथ किया। तो इसलिए इन तमाम चीज़ों को अपने जहन में रखें। बाकी जो वहाँ की ज्यारतें हैं वो कारवान वाले आपको कराएंगे, उन तमाम जगह भी, वो सारी मुकद्दस जगहें हैं, मिना है, अरफात है, मुजलफा है, गार हिरा है, गार सौर है, मस्जिद जिन है, मस्जिद आशा है, जाराना है, हुदैबिया भी है, इस तरह और बहुत सारी चीज़ें हैं। इन तमाम मकामात पर जाकर भी दुआ कीजिए, ये वो मकामात हैं जहाँ नबी पाक अलैहिस्सलाम के मुकद्दस कदम गए, जहाँ पर हज़रत इब्राहिम, हज़रत इस्माईल अलैहिस्सलाम के मुकद्दस कदम गए, मिना, अरफात, मुजलफा, ऐसे मुकद्दस मकामात। तो वहाँ हम गुनाहगारों के कदम पहुँचें और हम उनके कदमों की बरकत से दुआ करें, अल्लाह ताला कबूल फरमा। इसके बाद आपकी हाजिरी होनी है मदीने तैयबा, वक्त मुख्तसर है, मैं सिर्फ अपनी गुफ्तगू को समेट रहा हूँ। वहाँ पर हुजूर पुरनूर अलैहिस्सलाम की बारगाह में अगर हाजिरी ना हो तो हमारा अकीदा ही यही है कि ना उम्रा मुकम्मल है ना हज मुकम्मल, उन्हीं की वजह से हज है, उन्हीं की वजह से उम्रा। तो जब वहाँ पर जाना हो तो रास्ते ही में ही आप नाते भी पढ़ सकते हैं, दुरूद शरीफ की कसरत भी कर सकते हैं, और वहाँ पर जाएं, सरकार की बारगाह में बाअदब रहें, आवाज़ ना हो, खुशू खुजू के साथ जाएं, नीची निगाह के साथ जाएं, हुजूर की बारगाह में सलाम पेश करें, और सरकार के दोनों हुजूर के सहाबा जो वहाँ आराम फरमाएं, सैयदना अबू बकर सिद्दीक, सैयदना फारूक आज़म रदी अल्लाह ताला अन्हुमा, इन दोनों की बारगाह में अलग अलग सलाम पेश करें, और इनके वसीले से और सरकार के वसीले से दुआ करें, अल्लाह ताला कबूल फरमाए। रियाजुल जन्ना है, वहाँ पर मौका मिले तो उसमें नफिल पढ़ें। अस्हाब सुफ़ा का चबूतरा है, वहाँ मौका मिले तो वहाँ नफिल पढ़ें। मस्जिद नबवी का एक एक मकाम, एक एक ज़र्रा जो है वो मकबूलियत का, और वो अर्श अजीम से भी अफजल है, जहाँ भी मौका मिल जाए। तो दूसरी आखिरी हिदायत ये है कि मक्का मुअज़्ज़मा में अगर हो सके तो 125,000 मरतबा इस्तग़फ़ार पढ़ लें, 125,000 मरतबा। ना हो तो जितना भी ज्यादा हो, अस्तगफिरुल्लाह रब्बी मिन कुल्ले ज़म्बिम वातूब इलैह, जितना भी ज्यादा पढ़ सके। और मदीने तैयबा में जितनी कसरत से दुरूद पाक पढ़ सके आप पढ़, कोई भी दुरूद पढ़ सकते हैं, सलात व सलाम अलैक या रसूल अल्लाह पढ़ लें, या दुरूद इब्राहिमी पढ़ लें, या दुरूद ताज पढ़ लें, बेशुमार किस्म के दुरूद हैं, जो आप चाहें पढ़ लें, सरकार की बारगाह में कबूल। और वहां पर कोशिश करेंगे जब वहां से निकलें तो गुंबद शरीफ की तरफ पीठ ना हो, आपका चेहरा ही हो, और ऐसे उल्टे जानिब आप निकल आए। बा अदब बा नसीब, बे अदब बे नसीब, जो जितना अदब करेगा उतना ही मकाम मर्तबा और उसका समरा नतीजा उसको मिलेगा। ये तमाम चीज़ें अपने जहन में रखें। मैंने ख़ास ख़ास चीज़ें आपको बता दी, हो सकता है कि कोई चीज़ रह गई हो तो वो आप मालूम कर सकते हैं, किताबों में मौजूद है। बहरहाल ये जितनी चीज़ें हमने आपको बता दी, अगर इन्हीं को आप समझ लेंगे आपका उम्रा इंशाअल्लाह ताला आराम से हो जाएगा। बाकी दीगर चीज़ें जो कारवान वाले आपके साथ होंगे वो आपको गाइड करेंगे, और उसको पढ़िए, उसको समझने की कोशिश कीजिए। लड़ाई से, झगड़े से, गुस्सा करने से, इन तमाम चीज़ों से परहेज़ कीजिए। अपने आप को बिल्कुल कूल माइंड कर लीजिए। अल्लाह की बारगाह में है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में है, अल्लाह ताला आपके उम्रे को कबूल फरमा। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन जो कुछ बयान किया इसको अपनी बारगाह में मंजूर मकबूल फरमा। या अल्लाह इसमें किसी किस्म की गलती हो तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सदका तुफैल से माफ़ फरमा। ऐ अल्लाह आलमीन इस उम्रे को इनके लिए आसान भी फरमा दे, और आसान फरमाने के बाद कबूल भी फरमा दे। और जितने हजरात यहाँ मौजूद हैं इन सब को, हम सब को आइंदा साल उम्रे के लिए और हज के लिए जाने की तौफीक अता फरमा। ऐ अल्लाह आलमीन हमारी तंगी को आसानी से बदल दे। या अल्लाह हमारी जहालत को इल्म से बदल दे। या अल्लाह हमारे इंतशार को इत्तेहाद से बदल दे। या अल्लाह हमारी रियाकारी को खुलूस से बदल दे। या अल्लाह हमारी आपस की अदावत को मोहब्बत से बदल दे। या अल्लाह हमारे दिलों में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत पैदा कर। ऐ अल्लाह जब तक जिंदा रहें तेरे नबी की मोहब्बत में जिंदा रहें, और मौत दे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत में। या अल्लाह हम तमाम मुसलमानों को हुजूर की शफाअत से मुशर्रफ कर। ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين